Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सुर्खेतका 9 स्थानीय तहबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु, समयमै नाम दर्ता गर्न निर्वाचन कार्यालयको आग्रह।
पहिरोमा पुरिएर कालीकोटमा एकै घरका 3 बालकको ज्यान गयो, 7 घाइते।
भारतको ओडिसामा चट्याङ परेर कम्तीमा 11 मृत्यु। आफ्नो मुलुकमा रहेका 755 अमेरिकी कर्मचारीलाई देश छाड्न रुसी राष्ट्रपतिको आग्रह।
र निर्वाचित नेपाली क्रिकेट संज्ञानको विशेष साधारण सभा यही भदौमा हुने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। फोटोसहितको मतदाता नामावली सङ्कलन हिजोदेखि सुर्खेतका 9 स्थानीय तहबाट सुरु भएको छ। जिल्ला निर्वाचन आयोगको टोलीले हिजोदेखि सम्बन्धित गाउँपालिका तथा नगरपालिकाबाटै फोटोसहितको परिचय पत्र बनाउने काम थालेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन आयोगकै कार्यालयबाट परिचय पत्र बनाउन सकिनेछ भने अन्य 8 स्थानीय तहको सम्बन्धित गाउँपालिका तथा नगरपालिकाबाटै परिचय पत्र बनाउन कार्यालयले जनाएको छ। गत साउन 1 सुरु भएको मतदाता संकलनमा हिजोसम्म 4,514 परिचय पत्र बनाएका छन्। यसअघि वीरेन्द्रनगरबाट मात्रै परिचय पत्र बनाउने गरिएकोमा राजनीतिक दल र तथा स्थानीयको सुविधालाई मध्यनजर राख्दै स्थानीय स्तरबाटै परिचय पत्र बनाउन थालेको कार्यालयले जनाएको छ। हिजोबाट सुरु भएको फोटोसहितको मतदाता परिचय पत्र यही साउन 31 स्थानीय तहबाट नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ। निर्वाचन आयोगले अर्को निर्वाचनको मिति घोषणा नगरेसम्म जिल्ला निर्वाचन कार्यालयबाट परिचय पत्र बनाउन सकिने जनाएको छ। सुर्खेतका स्थानीय तहमा 1 निर्वाचनको कार्यालयबाट कर्मचारी खटिएका छन् भने सम्बन्धित कार्यालयबाट 3 कर्मचारी खटिने सूचना अधिकारी नवीन पौडेलले बताउनुभयो। अहिले कार्यालयमा नामावली संकलनका दर्ता गराउन आउने अधिकांश उमेर पुगेका नयाँ युवा युवती आउने गरेको उहाँको भनाइ छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगत्तै नामावली संकलन थालिएकाले पनि मतदातामा सचेतनासँगै उत्साह बढेको निर्वाचन कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो। पछिल्लो निर्वाचनको माहौलले मतदातालाई जागरूकसँगै सचेत बनाएकोले उत्साह देखिएको हो भन्दै अहिले नामावली बनाउने भेटभाड पहिलेको तुलनामा धेरै रहेको उहाँको भनाइ छ।
कालीकोटको त्रिवेणी गाउँपालिका वडा नम्बर 6 पोरिवन काग्रा गाउँमा घरमाथिबाट ठुला ढुङ्गा खस्दा एकै घरका 3 बालबालिकाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। भिरबाट खसेको ढुङ्गाले स्थानीय बुदे सार्केको घरमा पुगेको हो। ढुङ्गाले थिचेर बुदे सार्कीका 2 छोरा र 1 छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। मृत्यु हुनेमा 13 ललिता, 9 लङ्कर र 5 कल्पना ढुङ्गाभित्रै पुरिएपछि 3 शव निकालिएको प्रहरीले जनाएको छ। ढुङ्गाले च्यापेर बुदे सार्कीका श्रीमती बेलु सार्की, छिमेकीका शर्मिला सार्की सहित 7 घाइते भएको प्रहरीले बताएको छ।
कैलालीमा अवैध लागु औषध ब्राउन सुगर सहित 1 प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा कैलाली गौरी गङ्गा नगरपालिका 4 24 लक्की भन्ने लालबहादुर साउदलाई गोदावरी नगरपालिका 2 स्थित अत्तरिया बजारबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। उनको साथबाट सेतो प्लास्टिकमा बेरेर राखिएको 100 लागु औषध ब्राउन सुगर बरामद गरिएको पनि प्रहरीले जनाएको छ। साउदलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय माला खेती पठाइएको छ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी 3 वर्ष कार्यकालको लागि अध्यक्षमा चक्रबहादुर अधिकारी विजयी हुनु भएको छ। 25 सदस्यीय कार्य समितिमा भएको निर्वाचनमा अधिकारी 785 मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो। कङ्ग्रेस र एमाले लगायत 4 दलको संयुक्त गठबन्धनबाट उम्मेद्वार बन्नुभएका उहाँले माओवादी नेतृत्वको गठबन्धनका उम्मेद्वार विष्णु खनाललाई 381 मतले पछि पार्नु भएको हो। वरिष्ठ उपाध्यक्षमा 600 मत प्राप्त गरी नम सात शर्मा विजयी हुनुभयो भने उद्योगतर्फको उपाध्यक्षमा प्रदीप भट्टराई त्यसै गरी वाणिज्यतर्फको उपाध्यक्षमा लक्ष्मण पौडेल विजयी हुनुभएको छ। यस्तै महासचिवमा तेज प्रसाद अधिकारी, उपमहासचिवमा मातृका सापकोटा र कोषाध्यक्षमा सुनिल खनाल निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर शाहले बताउनुभयो। यसैबीच हामीले आगामी योजना लगायतका विषयमा नवनिर्वाचित अध्यक्ष अधिकारीसँग कुराकानी गरेका छौँ। हाम्रा साथी सुचित्रा गौतमले उहाँलाई अब तपाईँले को पहिलो काम के हुन्छ भनी सोधिनु भएको छ।
मेरो सर्वप्रथम पहिलो काम, मैले यो घर भाडा सम्बन्धी घर बेटी र व्यवसाय बीचको दूरी घटाउने र एउटा संवेदनात्मक एउटा कार्यनीति मैले ल्याउनेछु। दुई पक्षलाई समान र मान्य हुने खालको एउटा योजना ल्याउनेछु हजुर।
उद्योगी व्यापारीको हकितका काम गर्न के कस्ता योजनाहरू रहेका छन् तपाईँका?
उद्योगी व्यापारीको हकितका लागि जस्तो सर्वप्रथम भ्याट र लेखा सम्बन्धी हाम्रो व्यापारीहरूमा एकदमै समस्या छ। किन्न र बेच्न जान्नु भएको हिसाब किताब राख्न हामीहरू जानेका छैनौँ। त्यो सम्बन्धी मैले हाम्रै सङ्घको अडिटर मार्फत विभिन्न वस्तुगत क्षेत्रगत हिसाबले सम्पूर्ण व्यवसाय समेटेर लेखा सम्बन्धी तालिम अनिवार्य रूपमा मैले लागू गराउनेछु हजुर।
यस क्षेत्रमा तपाईँले देख्नुभएका मुख्य समस्याहरू के छन्?
यो क्षेत्रमा मुख्य समस्या भनेको जस्तो हाम्रो क्षेत्र चाहिँ ठुलो वृहत छ। पूर्वमा हाम्रो चाहिँ कुसुमदेखि पश्चिममा यो मदन चोकदेखि अगाडि चाँदनी चोक सम्झना चोकसम्म छ र यसमा बजारीकरण अहिले वृहत रूपमा स्थानीय बजारीकरण भएको छ। त्यो बजारीकरणलाई हाम्रो यो कोलपुरसँग जोड्ने र भन्सारमा सिधै गाडी जाने र त्यो भन्सारबाट बिना सामानहरू ऊ नगर जस्तो भन्सार नगर ल्याएर हाम्रो व्यापारीले साह्रै अप्ठ्यारो परेको छ। त्यसको लागि मैले चाहिँ भन्सार कार्यालयसँग समन्वय गरेर अनिवार्य भन्सार नीति लागू गराउनेछु।
अब यति धेरै समस्याहरू छन्, यसलाई कसरी समाधान गर्ने उपायहरू केही सोच्नु भएको छ?
हाम्रो सम्पूर्ण तयारी छ। हाम्रो चाहिँ अहिले चाहिँ विरत एकदम कटिबद्ध व्यवसायीहरू यस निर्वाचनबाट निर्वाचित हुनुभएको छ। उहाँले समय पनि दिन सक्नुहुनेछ र एकदम व्यावसायिक छन् मान्छे। हाम्रो जुन निर्वाचित भएका छन् नि यी सबै एकदम व्यवसायी मान्छे, राजनीतिक भन्दा व्यवसायमा बढी कटिबद्ध भएको कारणले गर्दा व्यवसायको हकको लागि उहाँहरूलाई सबैलाई ज्ञान पनि छ र त्यो हामीले एउटा टिम बनाएर छुट्याएर त्यो अनुसारको हामीले काम विभाग कार्य विभाग पनि गर्नेछु मैले।
यो समग्र कोहलपुरको विकास र समृद्धिमा निजी क्षेत्रको के कस्तो योगदान हुनेछ?
यसमा एकदम राम्रो कुरा सोध्नुभयो, धन्यवाद। जस्तो हाम्रो चाहिँ यो औद्योगिक क्षेत्रको चाहिँ परिकल्पना छ र केही कार्य पनि थालिने भएको छ र यो एउटा औद्योगिक हबको रूपमा पनि कोहलपुर ट्रान्जिट पोइन्टको रूपमा पनि रहेको छ। जस्तो कर्णाली जुम्ला सुर्खेतको लागि यहाँबाट सम्पूर्ण मालहरू जाने र जस्तो हाम्रो नेपाल भन्सार कार्यालय भएकोले गर्दा त्यसको लागि जुन औद्योगिक क्षेत्र परियोजना ल्याएको त्यसलाई लागू गर्न मैले एकदम त्योभन्दा अगाडि म उपाध्यक्ष हैसियतले पनि मैले काम गरेको छु। अब त्यसमा
उहाँ हुनुहुन्थ्यो कोलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष चक्रबहादुर अधिकारी, आगामी योजना लगायत सहित भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने युविश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले 3 महिने अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाई 1 हप्ताभित्र समितिमा पेश गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ। समितिको बैठकले बजारमा रहेको प्रतिस्पर्धा खरो उत्रन सक्ने लगानी, सेवा विस्तार, गुणस्तर र प्रतिफलको खाकासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। टेलिकमका ग्राहकको संख्या वृद्धि हुँदै गए पनि आय र मुनाफा वृद्धि नभई वित्तीय अवस्था कमजोर हुँदै गएकाले लागत न्यूनीकरण र आय वृद्धि गर्न योजना बनाई पेश गर्न निर्देशन दिएको हो। यस्तै काठमाडौँ पोखरामा सञ्चालन गरिएको 4G सेवा विस्तार अपेक्षित रूपमा हुन नसकेको समितिले निष्कर्ष निकालेको सभापति डोर प्रसाद उपाध्यायले बताउनुभयो।
नेपाल प्रहरीको बढुवा सिफारिस विरुद्ध परेका उजुरीहरू खारेज भएपछि बढुवा गर्ने बाटो खुलेको छ। लोकसभाका अध्यक्ष उमेश मैनाली नेतृत्वको उजुरी शून्य समितिको बैठकले बढुवा विरुद्ध परेका सबै उजुरीहरू खारेज गरेको हो। नेपाल प्रहरीको एआइजी, डिआइजी र एसएसपी बढुवा सिफारिस विरुद्ध 3 जनाको उजुरी परेको थियो। बढुवा गर्दा आफूहरूलाई अन्याय भएको भन्दै डिआइजी मधु बुढा सैनी एसएसपी सुभाष चौधरी र एसपी विभूति राज पाण्डेले उजुरी गर्नुभएको थियो। नेपाल प्रहरीले 11 जना डीआईजी, 15 जना एसएसपी, 25 जना एसपी, 35 जना डीएसपी, 94 जना इन्सपेक्टरलाई हालै बढुवा सिफारिस गरेको थियो।
सामाजिक सुरक्षा ऐनको कार्यान्वयनको लागि सकारात्मक दबाव दिनुपर्ने सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले ल्याएका छन्। सामाजिक सुरक्षा विधेयक सम्बन्धी जनचेतना अभियानका सहभागीले 2 दशक अघिदेखि नै नेपाल ट्रेड युनियनले सामाजिक सुरक्षाको माग गर्दै आएकोमा यो विधेयक संसदबाट पारित हुन उपलब्धिपूर्ण रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिएका छन्। कार्यक्रममा जिफनका महासचिव विष्णु लम्सालले यस सम्बन्धी नियमावली एवं कार्यविधि जारी गर्न सकारात्मक दबाव दिनुपर्ने बताउनु भयो। अब सबै खाले श्रमिकहरूलाई समेट्ने गरी नियमावली जारी गर्न सरकारवाला सबैले सामूहिक र एकताबद्ध भएर दबाब दिनुपर्ने उहाँको भनाइ छ। उहाँले यो ऐनको पूर्ण कार्यान्वयन नभएसम्म सबै ट्रेड युनियनले रचनात्मक सहयोग र खबरदारी जारी राख्नुपर्ने बताउनुभयो। व्यवस्थापिका संसदले गत 9 गते सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेको हो। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आबद्ध परिषदले यसबारे देशव्यापी जनचेतना अभियान थालेको छ।
हुला कार्यालयको आन्तरिक ट्र्याकिङ प्रणाली सम्बन्धीको एक दिने प्रशिक्षण सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कार्यालयमा साभिकका 2 क्षेत्रहरू मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका विभिन्न 24 जिल्लाका हुला कार्यालयका कम्प्युटर सम्बन्धी ज्ञान भएका कर्मचारीलाई प्रशिक्षण दिएको हो। प्रविधिको विकाससँगै सेवाग्राहीको माग अनुसार छिटो छरितो भरपर्दो प्रणालीबाट हुला कार्यालयबाट चिठीपत्र बाहिर जुनसुकै स्थानमा पठाउनका लागि अनलाइन प्रणालीबाट काम हुने भएको छ। अब हरेक सेवाग्राहीले आफ्नो दर्ता नम्बरका आधारमा जुनसुकै स्थानमा रहेर पनि चिठी सम्बन्धित स्थानसम्म पुगे या पुगेको छैन भन्ने बारे जानकारी अनलाइनबाटै पत्ता लगाउन सक्नेछन्। कार्यक्रममा प्रशिक्षक गोस्वारा हुला कार्यालयका कार्यालय प्रमुख हरि गेवाली, आइटी इन्जिनियर रमेश खरबुजा र प्रणाली समन्वयकर्ता रमेश गेवालीले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा 24 जिल्लाका 24 जना गरी क्षेत्रीय स्तरमा अन्य 11 जना लगायत जम्मा 35 जनाको सहभागिता रहेको थियो।
सिंचाई मन्त्री सञ्जय गौतमले अबको केही दिनभित्र जनताले महसुस गर्ने गरी आफूले काम गर्ने बताउनु भएको छ। नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 2 बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गौतमले आफूले सिंचाई मन्त्री भइसकेपछि सिंचाईको परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो। गौतमले आफू मन्त्री भइसकेपछि मन्त्रालयको ब्रिफिङ समेत नलिएर आफू जिल्लामा समस्या बुझ्न आएको भन्दै केही दिनभित्रै सिंचाई सम्बन्धी थुप्रै कामहरू गर्ने बताउनु भएको छ। मन्त्री गौतमले आफू गाडीमा झण्डा हल्लाउनका लागि मात्रै मन्त्री नभएको उल्लेख गर्दै आफ्नो कार्यालयसम्म जनताले महसुस गर्ने गरी सेवा विस्तार गर्ने बताउनु भयो। बाँके र बर्दियामा बाढी, डुबान, कटान लगायतका समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै मन्त्री गौतमले आफ्नो कार्यकालमा जनतालाई समस्या समाधान गरेर छाड्ने बताउनु भयो। सिंचाई मन्त्री सञ्जय कुमार गौतमले बर्दियामा सञ्चालित राष्ट्रिय गौरवका सिंचाइ आयोजना र विभिन्न स्थानमा रहेका नदी कटानका समस्या समाधान गर्ने आफूले जोड दिने बताउनु भयो। उहाँले बहुप्रतिष्ठाका सिक्टा सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने बताउनु भयो।
सुर्खेतको वीरेन्द्रनगरमा हिजो एक कार्यक्रमका बीच माछापुच्छ्रे लिमिटेड ब्याङ्कको शाखा उद्घाटन गरिएको छ। 17 वर्षदेखि आफ्नो ब्याङ्किङ सेवा सञ्चालन गर्दै आइरहेको माछापुच्छ्रे ब्याङ्क लिमिटेडले सुर्खेतमा पनि आफ्नो शाखा विस्तार गरेको हो। शाखाका सञ्चालक तथा नेपाल सरकारका पूर्व रक्षा सचिव जय मुकुन्द खनालले ब्याङ्कले 5 लाख ग्राहक रहेको भन्दै 53 स्थानमा शाखा विस्तार गरिसकेको बताउनुभयो। सञ्चालक खनालले हालसम्म आफ्नो ब्याङ्कले 98 अर्ब निक्षेप सङ्कलन, 52 अर्ब कर्जा लगानी र 6 अर्ब 59 करोड चुक्ता पुँजी गरेको बताउनुभयो। उद्घाटनका दिन हिजोबाट अबको 2 हप्तासम्म लागू हुने गरी निशुल्क डेबिट कार्ड कर्जा सेवा शुल्कमा 0.25% छुट र लकर सेवामा 90% छुट दिने बैंकले घोषणा गरेको छ।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। मोटरसाइकल चलाइरहँदा माथिबाट खसेको ढुङ्गा लागेर जय पृथ्वी नगरपालिका 3 पडेसा घर हुनुभएका 25 वर्षका सुरेन्द्र खड्काको ज्यान गएको छ। 62/62-10 नम्बरको मोटरसाइकल तमैलबाट सदरमुकाम चैनपुर जाने क्रममा माथिबाट खसेको ढुङ्गो लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडीमा बालविवाह न्यूनीकरणका लागि नवनिर्वाचित जनप्रतिनिधिले घर दैलो अभियान सुरु गरेका छन्। बालविवाह हुने क्रम नरोकेकाले यसलाई न्यूनीकरण गर्न आफूहरू लागेको जनप्रतिनिधिको भनाइ छ। पुरचौडी नगरपालिका एकमा बालविवाह अन्त्यका लागि घर दैलो अभियान सुरु भएको छ। वडा नम्बर एकका अध्यक्ष गणेश बहादुर गडाल सहितका जनप्रतिनिधिहरूले बालविवाह अन्त्यका लागि घर दैलो अभियान सञ्चालन गरेको लालबहादुर भण्डारीले बताउनुभयो। नवनिर्वाचित जनप्रतिनिधिले घर घरमा गएर 20 वर्षपछि मात्र विवाह गर्न सल्लाह दिने गरेको उहाँको भनाइ छ।
जाजरकोटको भेरी नगरपालिका चारका राधिका सुनारको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले प्रहरी हौलदार कमल सुनारलाई सर्वोच्च सहित जन्मकैदको फैसला गरेको छ। गोविन्द महरको जाहेरीले जबरजस्तीकरणी सहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई जिल्ला न्यायाधीश लीलराज अधिकारीको इजलासले सुनारलाई सर्वोच्च सहित जन्मकैदको फैसला गरेको हो। अदालतले सुनारलाई जबरजस्तीकरणी अभियोगबाट सफाई दिए पनि कर्तव्य ज्यानसहित सर्वोच्च सहित जन्मकैदको फैसला गरेको हो। गत माघ 22 गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो। लामो समयको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी हौलदार सुनार विरुद्ध गोविन्द महरको जहेरीको आधारमा जबरजस्ती गरिने सहित कर्तव्य ज्यान मुद्दा गत फागुन 20 गते जिल्ला अदालतमा दर्ता भएको थियो।
सङ्घीय मामिला मन्त्रालयले स्थानीय तहले गर्ने निर्णयबारे कुनै परिपत्र नगरेको बताएको छ। स्थानीय तहमा पहिलो र दोस्रो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहले गर्ने निर्णयबारेमा कुनै किसिमको परिपत्र जारी नगरेको सरकारले जनाएको छ। मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय कानून नबनेको अवस्थामा निर्णय गर्दा सचेत हुनुपर्ने असहायको आशयको कार्य सञ्चालन आदेश मात्रै जारी गरेको बताउनु भएको छ। नगर तथा गाउँसभा सम्पन्न भइसकेका तहको समस्या पहिचान गरी निर्णय गर्न सरकारले रोक नलगाएको पनि उहाँको भनाइ छ। आफ्नो तहको आय स्रोत अनुसार निर्णय गर्दा राम्रो हुने पनि उहाँको सुझाव छ।
भारतको दक्षिणी राज्य उडिसामा चट्याङमा परेर कम्तीमा 11 व्यक्तिको मृत्यु भएको छ। उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरतर्फ पर्ने भारदक बालेश्वर केन्द्रापारा जिल्लामा परेको छुट्टा छुट्टै चट्याङमा परि उनीहरूको मृत्यु भएको हो। उनीहरू धान खेतमा काम गरिरहेको बेला चट्याङ परेको भारतीय प्रहरीले जनाएको छ। भारतको राष्ट्रिय दैविक प्रकोप विभागले सन् 2005 यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब 2000 व्यक्तिको चट्याङकै कारण मृत्यु हुने गरेको देखाएको छ।
भेरी खबरमा अर्को पनि विदेशकै खबर। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिका बीचको सम्बन्ध सुधार हुने धेरैले अपेक्षा गरे पनि दुई देश बीच तनाव बढ्न थालेको छ। राष्ट्रपति ट्रम्पको चाहना विपरीत अमेरिकी संसदले रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि रुसले आफ्नो मुलुकमा रहेका 755 अमेरिकी कर्मचारीलाई देश सार्न भनेको छ। रुसले आफ्नो मुलुकमा रहेका अमेरिकी कूटनीतिक कर्मचारीको संख्यामा भारी कटौती गर्ने भएको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सम्बन्ध चाँडो सुधार हुने कुनै सङ्केत नरहेको बताउनु भएको छ। उहाँले अमेरिकी कूटनीतिक कर्मचारीको संख्या कटौतीलाई बराबरीको सिद्धान्तका आधारमा व्याख्या गर्नुभएको छ। अमेरिकामा जति संख्यामा रुसी कूटनीतिक कर्मचारी रहेका छन् त्यति नै संख्यामा मात्रै रुसमा अमेरिकी कूटनीतिक कर्मचारी रहने उहाँको भनाइ छ। रुसमा हाल 1000 बढी संख्यामा अमेरिकी कूटनीतिक कर्मचारी रहेको भए पनि अमेरिकामा रुसी कूटनीतिक कर्मचारी भने 450 मात्रै रहेका छन्।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। निर्वाचित क्रिकेट नेपाल क्रिकेट सङ्घ क्यानको विशेष साधारण सभा यही भदौमा हुने भएको छ। नेपाल क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागेको हो। भदौ पहिलो साता विशेष साधारण सभाले नयाँ विधान पारित गरेपछि क्रिकेटको विवाद समाधान हुने अपेक्षा गरिएको छ। राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समिति तयार पारेको विधानलाई साधारण सभाले लैजाने निर्णय समेत गरेको छ। क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य हुनुहुन्छ। दुई हप्ता अघि नेपाल आएको आइसिसीको टोलीले प्रस्तावित विधान साधारण सभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारण सभा बोलाउन लागि हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतका 9 स्थानीय तहबाट फोटोसहितको मतदाता नामावली संकलन सुरु, समयमै नाम दर्ता गर्न निर्वाचन कार्यालयको आग्रह।
पहिरोमा पुरिएर कालीकोटमा एकै घरका 3 बालबालिकाको ज्यान गयो, 7 घाइते।
भारतको ओडिसामा चट्याङ परेर कम्तीमा 11 मृत्यु। आफ्नो मुलुकमा रहेका 755 अमेरिकी कर्मचारीलाई देश छाड्न रुसी राष्ट्रपतिको आग्रह।
र निर्वाचित नेपाल क्रिकेट संज्ञानको विशेष साधारण सभा यही भदौमा हुने। हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।